अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा सञ्चालित पारस्परिक जवाफदेहिता कार्यक्रमका लागि FSI 360 सँगको सहकार्यमा इक्वल एक्सेसको प्रस्तुति रेडियो कार्यक्रम साझा बोली।
नमस्कार, म लक्ष्मी।
अनि म भूपेन्द्र।
रेडियो कार्यक्रम साझा बोलीको अर्को एउटा भेटघाटमा तपाईँलाई हार्दिक स्वागत छ।
यो कार्यक्रममा हामी नागरिक समाज, आम सञ्चार माध्यम र सार्वजनिक निकाय बीचको पारस्परिक जवाबदेहिता तथा आपसी सम्बन्धमा स्थायित्व बारे छलफल गर्छौ।
रेडियो कार्यक्रम साझा बोलीको अघिल्लो भेटघाटमा हामीले विपद व्यवस्थापनका लागि स्थानीय तहमा भएका काम, तयारी तथा कार्यक्रमको बारेमा छलफल गरेका थियौँ।
आजको भेटघाटमा भने कोरोना भाइरसको महामारीमा लैङ्गिक हिंसाको अवस्थाको बारेमा छलफल गर्दैछौ।
हो, आजको भेटघाटमा हामी कोरोना भाइरसको महामारीको यो बेलामा लिङ्गकै आधारमा महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूमा हिंसाको अवस्था कस्तो छ, महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यक नागरिक माथि कस्ता खालका हिंसा भइरहेका छन्, स्थानीय तहको न्यायिक समिति मार्फत अहिले त्यस्ता घटनाहरूलाई सम्बोधन गर्न र न्यूनीकरण गर्न प्रयासहरू भइरहेका छन् कि छैनन्, लैङ्गिक हिंसा सम्बन्धी घटनाको उजुरी कहाँ गर्ने जस्ता विषयमा छलफल गर्नेछौ।
हुन्छ, सुरुमा भने आज कार्यक्रममा समेटिने सामग्रीहरूको झलक नै सुनौ है, त्यसपछि बाँकी छलफल गरौंला।
हुन्छ, सुनौ न।
श्रीमानहरूले घरबाट नै धम्क्याउनुहुन्छ, गाली गर्नुहुन्छ, निस्केर जा भन्नुहुन्छ, त अनपढ भन्नुहुन्छ, भनौँ भने इज्जत जान्छ भन्ने डर हुन्छ।
प्रमुख जिल्ला अधिकारीको सम्बन्धमा जिल्ला स्तरीय एउटा कोभिड रेस्पोन्स एउटा हामीले थियौँ, लेकिन हिंसाका घटनाहरूलाई नै सम्बोधन गर्ने गरी भनेर, जसमा चाहिँ हाम्रो आफ्नै पालिकाका उपप्रमुख र उपाध्यक्ष त्यसको चाहिँ मेम्बर हुनुहुन्छ।
फलहरू आइसकेपछि मनोसामाजिक परामर्श हामीले 756 जना दिएका छौँ, त्यसै गरी कानुनी परामर्श 331 जनालाई दिएका छौँ, 4 वटा कोटेपरहरू तयार गरेर
लक्ष्मी। हामीले हाम्रो 91 अङ्कको भेटघाटमा पनि कोरोना भाइरसको महामारीको यो बेलामा महिला, अपाङ्गता भएका तथा लैङ्गिक यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको अवस्था कस्तो छ भनेर छलफल गरेका थियौँ है।
हो त, सोही छलफलको निरन्तरता स्वरूप आजको कार्यक्रममा कोरोना भाइरसको महामारीमा लैङ्गिक हिंसाको अवस्थाको बारेमा छलफल गर्न लागेका हौ। अस्तिको छलफलमा लैङ्गिक हिंसाको कुरा पनि त आएको थियो नि।
त्यो त हो। राष्ट्रिय महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष रेणु अधिकारी र ब्लू डायमन्ड सोसाइटीकी पिङ्की गुरुङले लिङ्गकै आधारमा महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले हिंसा भोग्नु परेको कुरा गर्नु भएको थियो।
हो त, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले एक्लोपनाका कारण आत्महत्यासम्म गर्नु परेको, घर समुदायमा पनि गाह्रो रहेको, रोजगारी गुमाउनु परेको जस्तो कुराहरू आएको थियो।
अनि महिलाले पनि घरेलु हिंसा, यौन हिंसा भोग्नु परेको, कामको बोझ बढेको, आर्थिक समस्या भएकाले अप्ठ्यारो भएको जस्ता कुराहरू आएको थियो।
यी कुरा त हाम्रो 91 अङ्कको कार्यक्रममा महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको क्षेत्रमा काम गर्ने व्यक्तिहरूले प्रतिनिधित्व गरेर भन्नुभएको कुरा भयो। खासमा महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यक नागरिकै कुरा सुनौ न बरु।
हुन्छ, गोर्खा, बर्दिया र ओखलढुङ्गाका महिला तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूकै कुरा सुनौ न। कोरोना भाइरसको महामारीको बेला हिंसा लगायतकै कस्ता समस्या वहाँ र वहाँका समुदायका महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिले भोग्नु भएको छ त?
पवित्र विश्वकर्मा, म ओखलढुङ्गा जिल्ला विचार नगरपालिका। हिंसा भएको देखेको छु मेरो गाउँमा पनि। अब श्रीमानले पिएर आउँदाखेरि अब श्रीमतीलाई मानसिक तनाव, अब शारीरिक यातनाहरू दिने गरिरहेको छन्। यौनिक हिंसाहरू पनि केही मात्रामा चाहिँ भइरहेको छ।
यस्तो हिंसा भएको छ हाम्रो गाउँघरमा, म आफैमा पनि। घरमा हाम्रा साना साना बच्चाहरू छन्, साना साना बच्चाहरूले धेरै गल्ती गर्छन्। ती गल्तीहरूलाई अनपढ भएर नै तेरो बच्चाले आज गल्ती गर्दैछ भनेर हामीलाई हाम्रा श्रीमानहरूले घरबाट नै धम्क्याउनुहुन्छ, गाली गर्नुहुन्छ, निस्केर जा भन्नुहुन्छ, त अनपढ भन्नुहुन्छ। त्यो शब्द एकदमै सहेर बस्न बाध्य हुनु परेको छ। जाने ठाउँ कहीँ छैन, भनौँ भने इज्जत जान्छ भन्ने डर हुन्छ। उहाँहरू चाहिँ कोर्ट खेल्ने, तास खेल्ने त्यस्ता कामहरू श्रीमानहरू गरिरहनु भएका छ।
दाइजो ल्याइने भनेर ससुराले सधैँ गजर गर्नुहुन्थ्यो। बच्चा भयो, पेटमा बच्चा भयो भने दाइजो नल्याउने, अनि बच्चा जन्माउनु कसको लागि जन्माउनु लागि छ अनि भनेर, अनि बुढाले पिट्नु भयो, बुढाले पिटेपछि सासूले पनि पिट्नु भयो, सासूले पिटे बेहोर्ने, अनि त्यस्तो जस्तो भएपछि अनि डक्टरले हस्बेन्डले पिटेर अनि बच्चा गिरेको अनि यसरी ब्लड भएको भनेर उसमा भन्नु लेखिदिनु भएको थियो। त्यही लेखेको भएर कि अब भोलि लगेपछि चेक गर्छ भनेर है खै किन भोलि गर्नु नलगिदिएर मेरो स्टोरमा लगेर साफ गरेको आफै क्युरेट गरेको अनुमति उसकै अनुमति उसले गरेको भनेर सिग्नेचर गर्न लाएर म बिओसीको तालमा क्युरेट गरेको भन्ने बनाइदिएर अनि त्यही बनाइदिएपछि अनि त्यहाँ घरमा 15 दिनसम्म भोकै बसेको थिएँ। खाना खाना पनि नदिएर अब आज भोकै बस्यो भोलि एउटा चाउटो ल्याइदिनु हुन्थ्यो त्यो दोकान गर्नु थियो त्यही चाउटो खायो त्यो 15 दिनपछि त्यो सेवा केन्द्र मेडमले फोन गरेर अटो पठाइदिनु भयो। अनि त्यही अटोमा गएर सेवा केन्द्रमा गएर अस्ति 18 गते चाहिँ त्यही अब छलफल गरेर डिटेल जानुभयो अनि त्यही गाडी रिजर्भ गरेर जानुभयो त्यसैमा अनि सुर्खेत आएकोमा
हिन्डुलमा भयो अब खानेकुरैमा पनि भयो कतिमा चित्त बुझ्दैन कतिलाई अब कस्तो खान मन हुन्छ बजार गएर अब किनेर ल्याउनलाई समस्या अब छ नि त्यस्तो हिंसा हुँदै आउँछ अनि अब यस्तो गर्छु उस्तो गर्छु अब भनेर हिँड्न खोज्यो फेरि आफ्नै विजेत हुन्छ जस्तो पनि लाग्छ। अब पुलिसमा चाहिँ फोन गर्यो भने प्रहरीहरू यहीँ आउँछ पनि भनेको छ होइन न्यायिक समितिमा अनि त्यसपछि आफूलाई न्याय मिल्छ भन्ने सोचिन्छ।
मेरो नाम चाहिँ काजल चौधरी बाँसगढी नगरपालिका वार्ड नम्बर 3 चाहिँ पर्दछ। म चाहिँ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको एउटा व्यक्ति पनि हुँ र एकजना तेस्रो लिङ्गी साथीले चाहिँ अहिलेको यो लकडाउनको पिरियडमा चाहिँ हिंसा भयो त्यसरी अब त्यो हिंसाले गर्दा उहाँलाई आफूले सुसाइड गर्नुपर्ने अवस्था पनि आएको छ। अब त्यो हिंसा किन भयो भन्दाखेरि अब कमाएर ल्याएर चाहिँ घर परिवारलाई पाल्दै आइराखेको थिएँ तर अहिलेको परिस्थितिमा चाहिँ त्यो पाल्नु पर्ने अब गाह्रो भयो अनि उहाँले किन पनि नाप्न पाउनु भएन। जुन त्यसो दिदी साथी हुनुहुन्छ उहाँको भाइ पनि हुनुहुन्थ्यो अनि भाइ र जेठो दिदीले चाहिँ यो अब हिजरात छक्क यताउता तैले गर्दा चाहिँ हामीले के अरे यो समाज मुख देखाउन घरबाट निस्किहाल भनेर नाना थरीका गाली गरे। त्यहाँ छर छिमेकका थुप्रै मान्छेहरू पनि थिए उनीहरूले पनि सुने र यो सुन्दाखेरि हाम्रो जुन त्यसो मिली साथी हुनुहुन्थ्यो उहाँलाई चाहिँ एकदमै गाह्रो भयो। यताउता गरेर पैसा ल्याएर चाहिँ घर चलाउँदै गरेको मान्छे सुसाइड गर्न खोजे यस्तो घटना त अरू पनि छन् थुप्रै।
मेरो नाम बबिता खत्री मेरो घर चाहिँ नयाँ बजार गोर्खा। लकडाउनको बेलामा अब पहिला हेरी धेरै नै हिंसा चाहिँ भइराखेको हुन्छ किनभने सँगै अब महिला पुरुष पनि अब काम नहुने घरमै बस्ने अब स्वास्नीहरूलाई चाहिँ किचकिच गर्ने अनि यो भएन त्यो भएन भने रक्सी खाने आउने पिट्ने ऊ गर्ने चाहिँ भइराखेको हुन्छ बढी नै कामहरू नसघाउने अनि तनाव दिने।
गोर्खा बर्दिया र ओखलढुङ्गाका विभिन्न व्यक्तिहरूको कुरा सुन्दा कोरोना भाइरसको महामारीका बेला लैङ्गिक हिंसा बढिरहेको छ भन्ने कुरा थाहा भयो।
हो नि महिलाहरूले घरेलु मानसिक हिंसा भोगिरहेको कामको चाप बढेको जस्तो कुरा गर्नुभयो। बर्दियाकी महिलाको त झन् कुटपिटबाट गर्भमा रहेको बच्चा पनि खेर गएको कुरा थाहा पाएर कस्तो दुःख लाग्यो।
हो नि अनि बर्दियाका लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिलाई पनि कति गाह्रो रहेछ है। आफ्नै घर परिवारले लैङ्गिक पहिचानका कारण उनीहरूमा हिंसा गर्दा आत्महत्या गर्ने स्थितिमा पुगेको कुरा उहाँको साथीले सुनाउनु भयो नि।
अझ कतिले त यो हिंसा हो भन्ने थाहा पाउँदा पाउँदै पनि घरको इज्जत जान्छ भनेर पनि उजुरी गर्न नसकेको कुरा पनि बताउनु भयो। जबकि धेरै जनालाई हिंसा के हो र उजुरी कहाँ गर्नुपर्छ भन्ने कुरा पनि थाहा रहेछ।
हो नि उजुरी कहाँ गर्ने भन्ने कुरा गरिरहँदा मलाई रेणु अधिकारीले हिंसामा परेकालाई उजुरी दिन न्याय निरूपणको काम गर्न पनि समस्या छ भन्नुभएको कुरा याद आयो। स्थानीय तहमा रहने न्यायिक समितिले पो के कसरी काम गरिरहेका होलान् कि छैनन् होला है अहिले यो कोरोना भाइरसको महामारीका बेला।
सिन्धुली रुकुम बाँके र सुर्खेतका विभिन्न स्थानीय तहका न्यायिक समितिका संयोजकहरूको कुरा सुनौ न त यस बारेमा।
हुन्छ हुन्छ सुनाउनुहोस् न।
म मोहन नायकका उपप्रमुख सुरेन्द्रनगर नगरपालिका सुर्खेत। कुटपिट खाना खान नदिएको अथवा श्रीमानले नहेरेको भन्ने कुरा आएको छ र न्यायिक समितिहरूमा उजुरी दिन आउने र बसेर छलफल गर्ने वातावरण चाहिँ धेरै बनेन। कोभिडको प्रभाव भएको बेला केही गाह्रो चाहिँ हुँदो रहेछ। अलिकति भौतिक दूरी कायम गर्नुपर्ने धेरै व्यक्तिलाई एकै ठाउँमा बसालेर छलफल गर्दाखेरि संक्रमण फैलिने हो कि भन्ने खालको अलिकति गाह्रो पनि छ। अब त सुरु होला होइन अदालतदेखि लिएर सबै कुराहरू बन्द हुँदाखेरि तत्काल जानुपर्ने कानुनी प्रोसेसका कुराहरू र तत्काल पाउनुपर्ने न्याय पनि केही प्रभावित भएको हो कि भन्ने महसुस चाहिँ हामीलाई भएको छ। लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको मुद्दामा नगरपालिकामा दर्ता भएको छैन अहिलेसम्म होइन। संयन्त्रै गठन भन्दा पनि जिल्ला प्रहरी प्रमुख प्रमुख जिल्ला अधिकारीज्यूसँग र विभिन्न सरकारवालाहरूसँग हामीले कुरा गरेका छौँ र यो बीचमा घर परिवारमा बस्ने जति पनि हुनुहुन्छ मिलेर बस्नु भनेर हामीले एउटा जनचेतना जस्तो कुराहरू पनि विभिन्न ओडाहरू मार्फत पनि हामीले त्यो कुरा दिइरहेका छौँ। तर अन्याय कसैलाई परेको छ भने आउनुहोस्, जति बेला पनि तयार छौँ। प्रशासनदेखि लिएर न्यायिक समिति पनि समस्याहरू तत्काल गर्नुपर्ने कुरा र केही समयपछि गर्दा पनि समस्या समाधान हुन्छ भन्ने कुरालाई हामीले अलिकति त्यो कुरालाई पनि हेरेर त्यो छलफलको प्रक्रिया चाहिँ अगाडि बढाइरहेका छौँ। सामाजिक प्रवृत्तिका मुद्दाहरूलाई फोन गरेर भनेर सम्झाएर तपाईँलाई हामी पछि छलफलमा राख्छौँ। अहिले चाहिँ तपाईँहरू मिलेर बस्नुहोस् है, यो विवादलाई अगाडि नबढाउनुहोस्, हामी कहाँ विवाद दर्ता भइसकेका छ भन्ने खालका कुराहरूले पनि हामीले धेरैलाई व्यवस्थापन गरेर अगाडि बढाएछौँ। अहिले
मेरो नाम मनकला पुन, बासीकोट गाउँपालिका उपाध्यक्ष रुकुम पश्चिम। हिंसात्मक गतिविधि यहाँ हाम्रो देखा परेको छैनन्। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट अब हाम्रो न्याय समितिमा त्यस्ता खालका उजुरीहरू आएका पनि छैनन्। खासै घटनै नघटेका भन्न पनि सकिन्न र कतिपयले मुद्दाकै रूपमा न्याय समितिमा मुद्दा दायर पनि गर्नुभएको छ र कतिपय गाउँघरमा कस्तो देखिन्छ भन्दाखेरि पीडित हुँदा हुँदै पनि अब आपसमा छर छिमेकीमा मेलमिलाप गरेको पनि पाइन्छ। कोरोना भाइरसकै कारणले अब कतिपय हिंसात्मक गतिविधि घटिहाले भनेपछि अब हामीले समाधान नगर्ने भन्ने कुरै हुँदैन र हामीले हाम्रो प्रहरी कार्यालयको क्षेत्र अधिकारभित्रका मुद्दाहरू उहाँहरूले हेर्ने र हाम्रो स्थानीय तहको क्षेत्र अधिकारभित्रको कार्यालय लकडाउनको अवधिभरि पनि हाम्रो बाँकीकोट गाउँपालिका कार्यालय अब खुल्ला नै रह्यो। घटिहाल्यो भने भौतिक दूरी कायम गरेर समस्या समाधान गर्नुपर्छ भन्ने हाम्रो बाँकीकोटको निर्णय गरेका थियौँ। वडा स्तरीय जनप्रतिनिधिको टिम छ, वडामा हल गर्ने खालको ल्यायो भने उहाँहरूले आफै हल गर्नुहुन्छ, होइन भने पालिकामै आउनुपर्ने जस्तो जटिल अवस्था आयो भने उहाँहरू मार्फत सूचना पालिकामा आउँछ, हामीले समस्या समाधान गर्छौँ।
म मन्जु देवकोटा समलामाई नगरपालिका सिन्धुली उपप्रमुख। कोरोना भाइरसको जुन एउटा संक्रमणको परिस्थितिमा अब खाना बस्नको अभाव विभिन्न कारणले गर्दा केही केही अब महिलाहरूलाई हिंसा त अलिक बढेको अवस्था पाइएको छ। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई हिंसा भएर महामारीको बेलामा अब यो न्यायिक समितिमा त्यति केही केसहरू त्यस्तो आएको छैन। त्यसमा चाहिँ नआउनुको पछाडि चाहिँ अब यो गाडी बन्दका कुरा पनि होलान्, दूरी कायम गर्नुपर्ने कुरा छ, होइन, यो विभिन्न कारणले गर्दाखेरि यो केसहरू चाहिँ न्यायिक समितिसम्म आएको अवस्था छैन।
अब यस्तो हिंसा नबढोस् भनेर समलामाई नगरपालिकाले टेलिफोन मार्फत भौतिक दूरी कायम गरेर पनि अब न्यायिक समितिले प्रत्येक वडामा वडा कार्यालयमा गएर चाहिँ लैङ्गिक हिंसाका अवस्थाहरू के छन्, कसो छन्, के कस्तो अवस्था छ भन्ने बारेमा त्यहाँको निर्वाचित जनप्रतिनिधि अगुवाई गर्ने व्यक्तित्वहरूसँग बसेर हामीले परामर्श पनि लिएका छौँ। सामान्य बाध्यत भएको केसहरू चाहिँ आएको छ। तथ्याङ्कमा मेरो यो तीन महिना जुन लकडाउन भयो त्यो बेला चाहिँ अब यस्तो भयो भनेर निवेदनको रूपमा आएको त छैन।
म उमा थापा मगर, नेपालगञ्जको महानगरपालिका उपप्रमुख, बाँके जिल्ला। कोभिड उन्नाइसको कारणले गर्दाखेरि अहिले लैङ्गिक हिंसाका घटनाहरूमा चाहिँ बढोत्तरी भएको भन्ने चाहिँ हामीलाई लाग्छ। यसको चाहिँ आधारहरू भनेको अहिले घरेलु हिंसाका केसेसहरूको बारेमा निवेदनहरू होइन गुनासोहरू आइरहेको छ। अर्को समस्या चाहिँ के छ भने हिंसाहरू चाहिँ बढेको छ तर त्यो हिंसाहरूको सुनवाई चाहिँ भएको अवस्था छैन। केही समय यता चाहिँ अब अलिकति लकडाउन खुकुलो भएपछि पुस्ता हिंसाका घटनाहरूको सुनवाई हुनको लागि भनेर प्रक्रियाहरू अगाडि बढेको छ। घरेलु हिंसाको केसहरू, लैङ्गिक हिंसाको केसहरू फौजदारी अभियोग अन्तर्गत पर्ने भएको हुँदा त्यसलाई खास गरेर प्रहरी मार्फत नै अगाडि बढाउनु पर्ने हुन्छ। तर हामीका आएका मुद्दाहरूलाई चाहिँ हामीले सहजीकरण गर्ने, सम्बन्धित ठाउँमा सुनवाईको लागि पहल गर्ने, दबाब दिने, उनलाई चाहिँ हिंसा भएकै कारणले गर्दा समाजमा बस्न गाह्रो भएको छ, घर परिवार बस्न गाह्रो भएको छ भने सेल्टर हाउसहरूमा व्यवस्थापन गर्ने, यस्तो कामहरूमा चाहिँ हामीले सहजीकरण समन्वय गर्ने काम चाहिँ गरिरहेका छौँ। घटनाहरूको सुनवाई नभएको भन्ने कुरा आइसकेपछि मेरो पहलपतिमा यहाँ प्रमुख जिल्ला अधिकारीसँग हामीले कुरा गर्यौँ। कोभिडलाई नै मध्यनजर गरेर एउटा संयन्त्र बनाउन सकियो भने यसलाई तत्कालै रन पनि गर्न सकिने, सुनवाई पनि गर्न सकिने, तत्कालै कोभिडको लागि भनेपछि चाहिँ हाम्रो एउटा टिम त्यसै अनुसार चाहिँ तयार पनि हुने भनेपछि प्रमुख जिल्ला अधिकारीको संयन्त्रमा जिल्ला स्तरीय एउटा कोभिड रेस्पोन्स एउटा हामीले थियौँ, खास गरेर यो लैङ्गिक हिंसाका घटनाहरूलाई नै सम्बोधन गर्ने गरी भनेर, जसमा चाहिँ हाम्रो आफ्नै पालिकाका उपप्रमुख र उपाध्यक्ष त्यसको चाहिँ मेम्बर हुनुहुन्छ, केही संस्थाका केही सेन्टर हाउसका साथीहरू पनि सदस्य हुनुहुन्छ। हामी बैठक बसेर यस्तो घटनाहरू आयो भने अब काम गर्ने भन्ने खालको हाम्रो निर्णय पनि भएको र कार्ययोजना बनाएर जाने पनि कुरा भएको। तर त्यो कमिटी गठन गरे पश्चात फेरि हाम्रो यहाँ लकडाउन खुकुलो भयो। लकडाउन खुकुलो भएपछि प्रहरी कार्यालयबाटै त्यो काम अगाडि बढेपछि अहिले हामीले त्यो कमिटीबाट चाहिँ सुझाव सल्लाह दिने कामहरू गरिरहेका छौँ र कुनै ठाउँमा घटना भयो भने हाम्रो त्यो कमिटी मार्फत चाहिँ तत्कालीन प्रहरीलाई रेस्पोन्ड गराउने काम चाहिँ गरिरहेका छौँ। छोटो रूपमा चाहिँ अब तपाईँलाई जे घटना भएको छ त्यसको सुनवाईको लागि तपाईँ यदि न्याय चाहनुहुन्छ भने सबैभन्दा पहिला आफ्नो नजिकको प्रहरीमै जानुहोला। त्यहाँ कोही सामाजिक कार्यकर्ता हुनुहुन्छ भने उहाँको चाहिँ चोइस नै तपाईँ लिन सक्नुहुन्छ। त्यहाँ तपाईँको नजिकको स्थानीय पालिकामा जान सक्नुहुन्छ। जिल्लामा आउनुभयो हाम्रो महिला सेल छ होइन। यसरी चाहिँ तपाईँले जहाँ पनि गएर तपाईँले आफ्नो घटनाको सुनवाईको लागि चाहिँ पहलकदमी गर्न सक्नुहुन्छ।
सिन्धुली, रुकुम र सुर्खेतका न्यायिक समितिका संयोजकहरूले कोरोना भाइरसको महामारीको बेला लैङ्गिक हिंसाका उजुरी खासै नपरेको बताउनुभयो। तर बाँकीको नेपालगञ्ज उपमहानगरपालिकाको न्यायिक समितिका संयोजक उमा थापाले भने लैङ्गिक हिंसा बढेको बताउनुभयो।
हो, अनि न्यायिक समितिले आएका उजुरीहरूमा चाहिँ भौतिक दूरी कायम गरेर काम गरिरहेको कुरा पनि गर्नुभयो। उहाँहरूले लैङ्गिक हिंसा भयो भने तत्काल कार्यवाहीको प्रक्रिया अघि बढाउने गरी बाँकेमा भने जिल्लाका सबै न्यायिक समितिका संयोजक र प्रमुख जिल्ला अधिकारी रहेको कोभिड रेस्पोन्स टोली गठन गरिएको रहेछ।
अनि जिल्लाका स्थानीय तहका न्यायिक समितिका संयोजकहरूले पनि त कोरोना भाइरसको महामारीका बेला न्याय सम्पादन गर्ने विशेष संयन्त्र नै नबनाए पनि यसमा ध्यान त दिएका रहेछन् नि। जस्तो सिन्धुलीको कमलामाई नगरपालिका र रुकुमको बाफीकोट गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका न्यायिक समितिका संयोजकले वडा मार्फत उजुरी लिने लैङ्गिक हिंसाको बारेमा कुराहरू बुझ्ने गरेका रहेछन् नि।
हो त, अनि उहाँहरूले लैङ्गिक हिंसाको विषयमा आफ्नो वडा कार्यालय, पालिकाको न्यायिक समिति र नजिकैको प्रहरी कार्यालयमा उजुरी दिन सक्ने बताउनु भयो नि।
अनि लैङ्गिक हिंसाको उजुरी त राष्ट्रिय महिला आयोगको नम्बरमा फोन गरेर पनि दिन सकिन्छ क्यारे, हैन?
हो, तपाईँले ठिक कुरा सम्झाउनु भयो। हामीसँग राष्ट्रिय महिला आयोगकी मीरा शेरसनको कुरा पनि छ। कोरोना भाइरसको महामारीको यो बेलामा लिङ्गकै आधारमा महिलामाथि भएको हिंसाको तथ्याङ्क के छ, के कस्ता खालको हिंसा भइरहेको छ, कस्ता खालका हिंसाका उजुरीहरू परेको छ जस्ता विषयमा साथी सुनिताले राष्ट्रिय महिला आयोगकी प्रवक्ता मीरा शेरसनसँग कुरा गर्नुभएको छ। उहाँकै कुरा सुनाउँछ है त म तपाईँलाई।
हुन्छ, सुनाउनुहोस् न।
राष्ट्रिय महिला आयोगकी प्रवक्ता मीरा शेरचनलाई साथी सुनिताको पहिलो प्रश्न छ, कोरोना भाइरसको संकटको बेला राष्ट्रिय महिला आयोगमा महिला हिंसाका कति र कस्ता उजुरी परे?
लकडाउन भएको बेलामा चैत्र 11 गतेदेखि साउनको 11 गतेसम्मको रेकर्ड हेर्दाखेरि चाहिँ हामीसँग 469 केस रजिस्टर भएको छ होइन। अनि हाम्रो हेल्पलाइन जुन 11:45 हेल्पलाइन छ त्यसमा चाहिँ 1586 कलहरू आएको छ भने फलोअप कल जुन पहिलादेखि भइरहेको केसहरू के कस्तो भइरहेको छ हामी त्यो बेला आउने त्यो सबै सोध्नको लागि चाहिँ 60 कल चाहिँ आएको छ। 1310 चाहिँ घरेलु हिंसाको केसहरू हामी जहाँ कल मार्फत आएको छ भने महिला विरुद्ध हुने हिंसा महिला हिंसा भने त्यसलाई हामीले भन्छ त्यो 307 कलहरू।
अपाङ्गता भएका महिलाहरूको मुद्दा चाहिँ कतिको आएको छ कि आएको छैन?
अपाङ्गतै भएका व्यक्तिहरू भनेर त त्यसरी त ऊ आएको छैन होइन। लकडाउन सुरु हुँदाकै बेलामा चाहिँ अप्ठ्यारो पर्यो होइन, आफ्नो ठाउँमा जान सकेन भनेर जस्तो ब्लाइन्डहरूको त्यस्तो केसहरू चाहिँ हामी कहाँ आएको थियो होइन। त्यो चाहिँ हामीले विभिन्न चाहिँ स्थानीय तहसँग समन्वय गरेर प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर उहाँहरूलाई चाहिँ तुरन्तै उद्धार गर्ने कामहरू पनि आयोगले गरेको थियो।
महिला आयोगले विभिन्न यो महिला हिंसाका उजुरीहरू लिइराख्दाखेरि र समाधान गरिराख्दाखेरि चाहिँ अन्य निकायहरूसँग जस्तो प्रशासनसँग प्रहरीसँग होला अनि स्थानीय
एकदम समन्वय एकदमै खाँचो छ होइन। किनभने महिला आयोगले आफैले सबै कुरा केही पनि गर्न सक्दैन होइन। विशेष गरेर हाम्रो पार्टनर भनेको त अब प्रहरी नै हो। हामीले जति पनि केसहरू आउँछ त्यो प्रहरी थ्रु नै उहाँलाई उद्धार गर्ने सबै काममा चाहिँ प्रहरीको चाहिँ एकदम नङ्ग आँसुको सम्बन्ध जस्तै हुन्छ भनेर भन्दा राष्ट्रिय महिलाको आफ्नो रिङहरू पनि अब प्रदेश स्तरमा या जिल्ला तहमा त्यस्तो केही नभएको हुँदाखेरि काम गर्ने भनेको नि उहाँसँगै नै हामी मिलेर गर्ने हो। न्यायिक समितिको संयोजक भनेको नि उपाध्यक्ष हुन्छ होइन, उपमेयरहरू हुनुहुन्छ भनेर उहाँसँग चाहिँ एकदम क्लोज कोअर्डिनेसन भएर नि हामीले मुद्दाहरूलाई अगाडि लैजाने काम चाहिँ गरिरहेका छौँ।
जस्तो यो 11:45 निशुल्क हटलाइनमा यो फोन गरेर उजुरी दिने बेला होस् अथवा प्रतीक्षा र उजुरी दिने बेला गोपनीयताको कुराहरू कसरी
गोपनीयता त हाम्रो एकदमै गोपनीयता हुन्छ होइन। टेलिफोनबाट उहाँहरूले सूचना दिइसकेपछि हामीले त्यो सूचना सम्भित्र चाहिँ हुन्छ होइन। उहाँहरूले गरेको कुराहरू हामीले रेकर्ड पनि गरेका हुन्छौँ। तर पनि त्यो कुरा चाहिँ हाम्रो कार्यालयभन्दा त्यो पक्षभन्दा हेल्पलाइन डेस्कभन्दा बाहिर चाहिँ जाँदैन र उहाँहरू आइसकेपछि पनि हामीले उहाँहरूको नाम गोप्य राख्छौँ। कुनै कुनै व्यक्तिहरू चाहिँ अब खुलेरै भन्न चाहन्छन् होइन, त्यस्तो अवस्थामा मात्रै उहाँहरूको पर्मिसन लिएर मात्रै त्यो कुराहरू चाहिँ हामी बाहिर उ गर्छौँ। अन्यथा चाहिँ हाम्रो एकदम गोपनीयताको चाहिँ हामीले एकदम त्यो 5 घण्टाभित्रै हाम्रो पर्छ होइन, त्यस कुरामा चाहिँ हामी एकदम सचेत छौँ।
राष्ट्रिय महिला आयोगकी प्रवक्ता मीरा शेरसनको कुरामा राष्ट्रिय महिला आयोगमा घरेलु र यौन हिंसाका उजुरी धेरै आएका रहेछन् है।
हो नि, अनि आएका उजुरीहरूको समाधानका लागि स्थानीय तह, प्रहरी, महिलाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थासँगको समन्वय र सहयोगमा पनि आयोगले ती उजुरीहरूको समाधान गरिरहेको रहेछ।
अब भने नागरिक समाज र आम संचार माध्यमको भूमिकाको कुरा गरौँ न। लैङ्गिक हिंसा नहोस् र भयाले पनि स्थानीय स्तरमै ती पीडितले न्याय पाउन् भन्नका लागि नागरिक समाज र आम संचार माध्यमले कस्तो भूमिका खेलेको छ?
हुन्छ, यो विषयमा काभ्रेका नागरिक समाज संस्था र सल्यानका आम संचार माध्यमका प्रतिनिधिको कुरा सुनाउँछु है त म तपाईँलाई।
हुन्छ, सुनाउनु न।
रमेश गौतम, सामुदायिक रेडियो प्रसारक संघ कर्णाली प्रदेश समितिको अध्यक्ष। लिङ्गका आधारमा कसैलाई पनि विभेद गरिनु हुँदैन भन्ने खालको कुरा चाहिँ हामीले समुदाय स्तरमा पुर्याउनु पर्यो पहिलो कुरा। यदि त्यो पुग्दा पुग्दै पनि कहीँ घटना घटिहाल्यो भने त्यसलाई रोक्नका लागि हामीले भूमिका खेल्नुपर्छ। स्थानीय तहमा तपाईँको चाहिँ उनीहरूलाई त्यो कानूनी दायरामा ल्याइकन चाहिँ मिलाउने गर्नुपर्छ। हामीले कम्तीमा कानूनी कडकरामा चाहिँ उभ्याउनु पर्छ लैङ्गिक हिंसाका घटना घटाउने दोषीहरूलाई। त्यसतर्फ चाहिँ हामी निरन्तर रूपमा लागि पनि राखेका छौँ, कामहरू गरेर कतिपयले चाहिँ न्याय पाएको उदाहरणहरू छन्। यदि कहीँ तपाईँको न्याय प्राप्त गरेका छैनन् भने प्रहरी प्रशासनदेखि लिएर कानूनलाई कार्यान्वयन गर्ने जुन निकाय हुन् तिनीहरूलाई चाहिँ हामी दबाब दिने गतगत्याउने आवश्यक तपाईँको पैरवी गर्ने गर्नुपर्दछ।
मन्जु गौतम, म नागरिक समाजको अगुवा पनि हो। यो लकडाउनको बेला चाहिँ धेरै घरेलु हिंसाहरू बाहिर आयो भन्ने खालको कुरो हामीले हिजो अस्ति मात्रै स्थानीय तहहरूको न्यायिक समितिको उपप्रमुख र कानूनी सहजकर्ताहरूको हामीले अन्तर्क्रिया कार्यक्रम गरेका थियौँ र यसलाई न्यूनीकरण गर्न पनि स्थानीय सरकारका न्यायिक समितिका संयोजकज्यूहरूले हामीले पहिलाको भन्दा धेरै उसँग चाहिँ न्यूनीकरण गरेका छौँ। त्यो कारणले पहिला भन्दा अहिले चाहिँ जे न्यूनीकरण पनि भएको छ र सुधार पनि भएको छ भन्ने कुरा गर्नु भएको छ। उहाँहरूले पुलिस प्रशासनसँग पनि मिलेर संयुक्त कार्यक्रम गर्ने भनेर असाध्यै राम्रा तेमाल गाउँपालिका नगरपालिकामा हेर्दाखेरि चाहिँ यो मण्डनदेवपुर नगरपालिकाले चाहिँ प्रत्यक्ष गरेकोहरू चाहिँ आएको थियो रिपोर्ट। हामीले यहाँ कोअर्डिनेसन गर्छौँ होइन, अब के कस्तो कामहरू भइराखेको छ भनेर त्यहीँको न्यायिक समितिको संयोजक र त्यहाँको समितिले राम्रो भूमिका खेल्नुभयो। नागरिक समाजले चाहिँ औलाइरहेको हुन्छ कि त्यसपछि समन्वय कोअर्डिनेसन हुन्छ कि, हामीले समय समयमा यो कार्यक्रम गर्ने भनेर प्रतिबद्धता पनि गरेका छौँ।
ल, आम संचार माध्यमले लैङ्गिक हिंसा विरुद्धको सूचना प्रवाह गरेर र नागरिक समाजले आफ्नो समुदायमा चेतना जगाउने काम गरिरहेका रहेछन्।
हो नि, अनि यी दुवै क्षेत्रले स्थानीय तहको न्यायिक समितिले गरिरहेको कामको बारेमा जानकारी पनि राखेका रहेछन् अनि स्थानीय तहको जनप्रतिनिधिसँग पनि यस बारेमा कुरा गर्ने जानकारी गराउने गरिरहेका रहेछन्।
हो हो, लैङ्गिक हिंसाको सवाल नागरिक समाज, आम संचार माध्यम, स्थानीय तह, राष्ट्रिय महिला आयोगको जति महत्वपूर्ण सवाल हो, यो आम नागरिकको पनि सवाल हो। त्यसैले आम नागरिकले पनि यसमा ध्यान दिनुपर्छ।
हो, आफ्नो गाउँ, समुदाय, छिमेकमा लैङ्गिक हिंसा भइरहेको छ भने यो त लैङ्गिक हिंसा हो भनेर हिंसा भोगिरहेकाहरूलाई जानकारी गराउने, हिंसा गर्नेलाई सचेत गराउने, त्यतिले मात्रै भएन भने आफ्नो नजिकैको उजुरी गर्ने निकाय ओडा, स्थानीय तहको न्यायिक समिति, प्रहरीको हटलाइन नम्बर 100 तथा राष्ट्रिय महिला आयोगको हटलाइन नम्बर 1145 उजुरी गर्न सकिन्छ।
हो नि, यति मात्रै होइन, आम नागरिक, आम संचार माध्यम, नागरिक समाज सबैले स्थानीय तहमा पनि न्याय निरूपण कसरी भइरहेको छ, न्याय निरूपण गर्दा के कुरा सहज छ र के कुरा असहज छ निगरानी गर्ने, यदि न्याय निरूपण अझै प्रभावकारी रूपमा गर्न सकिने ठाउँहरू छन् भने ती सुझावहरू स्थानीय स्तरमा न्याय निरूपण गर्ने निकायलाई दिने गर्नुपर्छ।
हो नि, यो कुरामा हाम्रो गाउँ घरमा रहेका महिला समूह, युवा समूह, वन उपभोक्ता तथा व्यवस्थापन समूह, रेडियो श्रोता समूह जस्ता नागरिक समाज संस्थाले आफ्नो गाउँ ठाउँमा अगुवाई गर्नुपर्छ।
हो त, ल, अब हामी स्थानीय स्तरमा यो कोरोना भाइरसको विपदको समयमा युवाहरूले आफै वा स्थानीय तहसँग सहकार्य गरेर गर्नुभएको रचनात्मक कामको बारेमा सुनाउन है।
हुन्छ, हाम्रो प्रश्न सोधौ जवाबदेहिता खोजौ अभियानमा सहभागी भएर श्रोता साथीहरूले पठाउनु भएको अडियो सुनाउँछ है त म तपाईँलाई।
हुन्छ, सुनाउनु न।
गाउँपालिकाबाट हो, दिनपछि रेडियो श्रोता समूहको सहकर्ता। हामीले आफ्नो टोल टोलमा अथवा छिमेकमा यो साबुन पानी राख्दैन, सेनिटाइजर लगाउने, अनि त्यसपछि पोस्टरहरू भयो, त्यसपछि यिनीहरूलाई सम्झाउने काम भइरहेको छ र त्यो परिणाममा बसेका व्यक्तिहरूको लागि राशन पानीको व्यवस्था, पानी बत्तीको व्यवस्था सम्बन्धित निकायबाट हामीले कुराइरहेका छौँ।
अछमको मैले सुनेको स्थानीय तह भन्दा पनि 1000 ओडा नम्बर 9
विभिन्न खेल र हाम्रो स्वतन्त्र दिनमा मैले आफै खटेर र मेरा युवाहरूलाई खटाएर मैले विभिन्न खेलमा प्रदर्शन बनाएको थिएँ। देशभित्र देश बाहिरबाट र त्यस्तै मुखबाट आउने प्रश्नको लागि गरेको थियो हाम्रो पुरानो मनौ टेलिगाउँमा रहेको युवा संसारले।
आफूले आफ्ना समुदायका लागि गरिरहेका उदाहरणीय कामहरू हामी माझ पठाउनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। उहाँहरूले जस्तै अहिले हामीलाई सुनिरहनु भएका अन्य श्रोता साथीहरूले पनि यस्तै केही कामहरू गर्नु भएको छ भने हामीलाई सानो भिडियो बनाएर हाम्रो प्रश्न सोधौ जवाबदेहिता खोजौ अभियानको फेसबुक पेज MAKHAANDINE म खादिनमा पठाउन सक्नुहुन्छ भने आइभीआर मार्फत आफ्ना कुरा रेकर्ड गराउन सक्नुहुन्छ।
त्यसका लागि नेपाल टेलिकमको मोबाइल अथवा ल्यान्डलाइन फोन प्रयोगकर्ताहरूले 16601004599 नम्बरमा र एनसेल प्रयोगकर्ताहरूले 9801571029 फोन गर्नुहोला। यहाँले रेकर्ड गरी पठाउनु भएको कुरा हामी यसै गरी रेडियो कार्यक्रम साझा बोलीमा प्रसारण गर्नेछौ।
साझा बोली रेडियो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID मार्फत अमेरिकी जनताहरूको सहयोगका कारण सम्भव भएको हो। यस कार्यक्रम भित्रका विषयवस्तु र सामग्री पारस्परिक जवाफदेहिता कार्यक्रमका एकल जिम्मेवारी हुन् र तिनले USAID वा अमेरिकी सरकारको विचार प्रतिबिम्बित गर्छन् भन्ने जरुरी छैन।
रेडियो कार्यक्रम साझा बोलीको आजको भेटघाटमा हामीले कोरोना भाइरसको महामारीमा लैङ्गिक हिंसाको अवस्थाको बारेमा छलफल गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? साझा बोली चौतारीमा फोन गरेर प्रतिक्रिया दिनुहोला।
अब भने कार्यक्रममा गत अङ्कको प्रश्नको नतिजा सुनौ। गत अङ्कमा हामीले सोधेको प्रश्न थियो, स्थानीय तहमा विपद व्यवस्थापनमा काम गर्ने संयन्त्र कुन हो? यसको सही जवाफ हो स्थानीय विपद व्यवस्थापन समिति। यो प्रश्नमा हामीलाई साझा बोली चौतारीबाट 189 र साझा बोलीको फेसबुकबाट 44 गरी जम्मा 233 जवाफहरू प्राप्त भएका छन्। ती मध्ये 169 जवाफ सही भएका छन्। 169 सही जवाफ मध्येबाट चितवनको रत्ननगर नगरपालिका 1 दुर्गा पौडेल, कैलालीको बर्दगोरिया गाउँपालिका 2 दिपेन्द्र अधिकारी र सल्यानको धर्मा गाउँपालिका 2 नरेश केसी छानिनु भएको छ। तपाईँ तिनैजनालाई धेरै धेरै बधाई, साथै अन्य सहभागी सबैजनालाई धेरै धेरै धन्यवाद।
अब यो साता प्रश्नको पालो साझा बोली कार्यक्रममा हामीले अब सोध्ने प्रश्नको सही जवाब पठाउनेहरू मध्ये हरेक 15 छानिनु भएका 3 उपहार स्वरूप पुरस्कार प्रदान गर्नेछौ। त्यसैले प्रश्न टिप्न तयार हुनुहोस् है त।
स्थानीय तहमा न्याय सम्पादनको काम कसले हेर्छ? 1 स्थानीय तहको न्यायिक समिति, 2 स्थानीय तहको आर्थिक विकास शाखा। प्रश्न फेरि एक पटक, स्थानीय तहमा न्याय सम्पादनको काम कसले हेर्छ? 1 स्थानीय तहको न्यायिक समिति, 2 स्थानीय तहको आर्थिक विकास शाखा।
यो प्रश्नको सही जवाब तपाईँले हामीलाई आगामी साउन 29 बिहिबार सम्ममा दिइसक्नु पर्ने हुन्छ।
जाँदा जाँदै साझा बोली चौतारीमा रचनात्मक सन्देश खण्डमा सहभागी भएर हाम्रा श्रोता मित्रले रेकर्ड गराउनु भएको कोरोना भाइरस सम्बन्धी गीत सुनौ। यो गीत बाँकेको कोहलपुर नगरपालिका 10 सरिता केसीले गाउनु भएको हो।
कति चिन्ता नलिउ कसैले, बेला बेला साबुन र पानीले हात धुई राखौ हामी सबैले।
कोरोना भाइरस सम्बन्धी गीत रेकर्ड गर्ने साथी सरिता केसीलाई धेरै धेरै बधाई छ। उहाँले जस्तै तपाईँ पनि कोरोना भाइरसको प्रभाव वा यसको रोकथामका लागि कुनै गीत, कविता, मुक्तक, सन्देशहरू रेकर्ड गराउन चाहनुहुन्छ भने साझा बोली चौतारीमा सहभागी भएर रेकर्ड गराउन सक्नुहुन्छ।
उत्कृष्ट रचना पठाउनु हुने साथीको रचना हामी यसै कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ भने साझा बोली चौतारीमा पनि राख्नेछौ, साथै पुरस्कार पनि प्रदान गर्नेछौ।
त्यसका लागि नेपाल टेलिकमको मोबाइल अथवा ल्यान्डलाइन फोन प्रयोगकर्ताहरूले 16601004599 नम्बरमा र एनसेल प्रयोगकर्ताहरूले 9801571029 फोन गर्नुहोला। यिनै नम्बरमा फोन गरेर आजको कार्यक्रम कस्तो लाग्यो, कार्यक्रम सम्बन्धी प्रतिक्रिया अनि साताको प्रश्न खण्डमा सहभागी हुन पनि सक्नुहुन्छ।
भूपेन्द्र, जाँदा जाँदै एउटा भन्न मन लागेको कुरा पनि राखिहाल्छु है।
हुन्छ, भन्नुहोस् न।
तपाईँ हाम्रो छरछिमेकमा हुने महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यक विरुद्धको सबै प्रकारका हिंसालाई सम्बोधन गर्नु अथवा सम्बोधन गर्न सहयोग पुर्याउनु तपाईँ हाम्रो नागरिक दायित्व हो। त्यस्तो हिंसा भएको जानकारी हुँदाहुँदै केही नगर्नु भनेको हिंसा गर्नेलाई सहयोग गर्नु बराबरी हो। त्यसैले त्यस्तो कुनै हिंसा भएको छ भने सम्बन्धित निकायमा खबर गरौ।
हवस् त, आजको भेटघाटमा यति नै। अर्को हप्ता तपाईँकै गाउँठाउँमा भएका अभ्यासलाई समेटेर छलफल गरिने साझा बोली कार्यक्रमको स्थानीय संस्करणको आगामी अङ्क सुन्नका लागि तपाईँलाई आजै निम्तो समेत दिँदै अर्को कार्यक्रमसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सबै साथीहरूसँगै म भूपेन्द्र
अनि म लक्ष्मी पनि बिदा हुन्छु। नमस्कार, नमस्कार।